कोशी प्रदेशको नाटकीय राजनीतिक घटनाक्रमले सबैलाई आश्चर्यचकित मात्रै बनाएको छैन, कथित मूलधारका दलहरूको असंसदीय र अमर्यादित व्यवहारले आम नागरिकलाई आक्रोशित पनि बनाएको छ। सामाजिक सञ्जालमा मुख्य दल र शीर्ष नेताहरूप्रति वितृष्णा व्यक्त भइरहेको छ। यतिका धेरै आलोचना र जन आक्रोशका बावजुद नेताहरूले कहिल्यै नचेतेको र लोकतन्त्रलाई झन्झन निम्न कोटीको व्यवहारमा फसाउँदै लगिएको प्रतिक्रिया व्याप्त छन्। वामपन्थी रुझान राख्ने विश्लेषक हरि रोकाले ट्विटरमा लेखेका छन्, राजनीतिलाई हुल्लड नै बनाएर दोहनको माध्यम बनाएका मूलधारका पार्टीका नेताहरूले सम्भवत सावा ब्याजा तिर्ने दिनका लागि धेरै दिन पर्खिनु पर्दैन होला। कोशीको पछिल्लो घटनाक्रमलाई उदाहरण दिँदै दक्षिणपन्थी तथा प्रतिगमनकारी तत्त्वले भने संघीयता विरोधी दबाव बढाएका छन्। संघीयताले कोशी प्रदेशमा जस्तै अनैतिक राजनीतिक संस्कार विस्तार गर्ने बाहेक अरू कुनै फाइदा नभएको भन्दै उनीहरूले संघीयताको खारेजीको माग बढाएका हुन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाको ट्विटरमा भनिएको छ, कोशी प्रदेशको अस्थिरता सिङ्गो संघीयताको असफलता हो। अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा बनेको प्रदेश संरचनाको काँध थाप्ने काम कसैले नगरौं, देशले धान्न नसक्ने संघीयता खारेज गरौं। भएको के हो? गत वर्ष मङ्सिर 4 गते आम निर्वाचनबाट गठित कोशी प्रदेशमा कुनै पनि दलको बहुमत पुगेन। तर केन्द्रमा पुस 10 गते अचानक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेपछि राजनीतिको पासा केही दिनका लागि पल्टियो। संघमा एमाले समर्थनमा माओवादी सरकार बनेपछि कोशी प्रदेशमा माओवादी समर्थनमा एमाले सरकार बन्यो। एमालेका हिक्मत कुमार कार्कीले 178 दिन मुख्यमन्त्री बन्नुभयो। तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा नपुग्दै केन्द्रको गठबन्धन तोडियो र प्रधानमन्त्री प्रचण्ड एमालेलाई छाडेर नेपाली काङ्ग्रेसको शरणमा पुगे। फलत कोशीमा कार्कीको सरकार ढल्यो। नेपाली काङ्ग्रेस र माओवादीको समर्थनमा समेत गठबन्धनमा काङ्ग्रेस संसद दलका नेता उद्धव थापा 26 दिन मुख्यमन्त्री भए, तर प्रदेशसभामा बहुमत सिद्ध गर्न सकेनन्, जसका कारणले थापा सरकार ढल्यो। तर फेरि उनले नयाँ सरकार आफैले गठन गर्ने दावी गरे। उनको दोस्रो सरकार भने 37 दिन टिक्यो, सर्वोच्च अदालतको परामर्शबाट खारेज भयो। सर्वोच्च अदालतको आदेश बमोजिम पुनः एमालेका हिक्मत कुमार कार्कीले सरकार गठन गरे, तर उनले यसपटक पनि बहुमत सिद्ध गर्न सकेनन्। कार्कीको दोस्रो सरकार पनि 37 दिन मात्र रह्यो। यसरी 9 महिनामा 4 सरकार ढले। प्रदेश सरकारमा राजनीतिक चरम अस्थिरता देखियो। अन्तत प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा 178 उपधारा 5 बमोजिमको सरकार गठनका लागि आह्वान गरे। संवैधानिक व्यवस्था अनुसार यो प्रदेश सरकार गठनको अन्तिम विकल्प हो। यस बमोजिम गठन भएको सरकारले समेत बहुमत सिद्ध गर्न नसके मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ। केदार कार्कीले मारे बाजी। यो अन्तिम अवसरको फाइदा भने नेपाली काङ्ग्रेसका केदार कार्कीले उठाए। तत्काल मध्यावधि निर्वाचनमा जानुपर्ने जोखिम सबैका लागि टर्यो। उनी काङ्ग्रेसको सचेतकबाट राजीनामा गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए, जबकि नेपाली काङ्ग्रेसको निर्णय भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने थियो। केन्द्रबाट शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायतले त्यसका लागि विज्ञप्ति निकाल्दै निर्देशन जारी गरे। तर केदार कार्की लगायत काङ्ग्रेसका 8 प्रदेशसभा सदस्यले देउबाको निर्णय र निर्देशन लत्याएपछि घटनाले नाटकीय रूप मोड लियो। यसरी जोडिए शेखर कोइराला। मुख्यमन्त्री केदार कार्की लगायत 8 काङ्ग्रेस प्रदेशसभा सदस्यको विद्रोहका पछाडि नेपाली काङ्ग्रेसका संस्थापन इतर नेता शेखर कोइरालाको आड भरोसा थियो। कोइराला गृह प्रदेशमा आफू निकट मुख्यमन्त्री चाहन्थे, तर सभापति देउवाले निरन्तर व्यवस्था गरेपछि कोइरालामा निराशा र असन्तुष्टि बढेको थियो। उनी कुनै न कुनै तरिकाले देउवालाई चखाइदिने मोडमा थिए। कोइराला नेपाली काङ्ग्रेसको 13 महाधिवेशनमा सभापति देउबाका मुख्य प्रतिस्पर्धी हुन्। कोइरालालाई जित्न देउबाले दोस्रो चरणको मतदान सामना गर्नु परेको थियो। पार्टी सभापति पदका लागि निकै राम्रो मत पाएका कोइरालाले पार्टीभित्र भने यथोचित भूमिका र सम्मान पाइरहेका थिएनन्। सभापति देउबाले कोइरालालाई राष्ट्रिय राजनीतिको महत्वपूर्ण घटनाक्रम र निर्णयमा बाइपास गर्दै आएका थिए। राष्ट्रपति पौडेलको अवाञ्छित फोन। कोशी प्रदेशको राजनीतिक खिचातानीमा राष्ट्रपति रामचन्द्र पौडेल समेत मुछिएका छन्। देउबाको निर्णय र निर्देशन कोइराला पछिले नमानेर एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने देखिएपछि राष्ट्रपति पौडेलले शेखर कोइरालालाई फोन गरेर केदार कार्कीलाई ब्याक गराउन आग्रह गरेका थिए। पौडेलको आग्रह कोइराला र कार्कीले मानेनन्। तर संवैधानिक राष्ट्रपति पदको मर्यादा भने पौडेलले राख्न सकेनन्। संवैधानिक राष्ट्रपति सत्ता राजनीतिको दैनिकी खेल र षड्यन्त्रमा यसरी सामेल हुन मिल्दैन। त्यसमाथि प्रदेश राजनीतिको दाउपेचमा दलीय स्वार्थ का लागि परिचालित हुनु निसन्देह खराब अभ्यास हो। हिजो विद्यादेवी भण्डारीको कार्यकालमा पनि यस्तै थुप्रै सवाल उठेका थिए। उनले संवैधानिक राष्ट्रपतिको मर्यादा विपरीत दलीय स्वार्थका असंवैधानिक कदमलाई साथ दिएको आरोप लागेको थियो। कोशी प्रदेश सत्ता राजनीतिको दाउपेचमा उपयोग भएर राष्ट्रपति पौडेलले समेत पदीय मर्यादालाई धुमिल बनाएका छन्। देउबा प्रचण्डको धुर्तचाल। केन्द्रीय गठबन्धनको निर्णय वा निर्देशन नमानेपछि नेपाली काङ्ग्रेसले शेखर कोइराला र उनलाई समर्थन गर्ने प्रदेशसभाका 8 सदस्यमाथि अनुशासनको कारवाही गर्न सक्ने हल्ला चलेको छ। घटनाले काङ्ग्रेसको आन्तरिक शक्ति संघर्ष ध्रुवीकरणलाई नयाँ मोडतिर लाँदै थियो। गृहमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत शेखर कोइरालाको विरुद्धमा देखिएका थिए। काङ्ग्रेसभित्र यो अन्तर्विरोध चर्किएको भए केन्द्रीय गठबन्धनलाई पनि असर पर्न सक्थ्यो। काङ्ग्रेसभित्रको कोइराला खेमाले विद्रोह गरे, माओवादी अध्यक्ष प्रचण्डले सरकार ढाल्ने, नेपाली काङ्ग्रेस विभाजित हुने र देउबा पक्ष उल्लेखनीय रूपमा कमजोर हुने सम्भावना थियो। तर सबै बुझेका प्रधानमन्त्री प्रचण्डले धुर्तचाल चाले, जसमा देउबाको पनि साथ रह्यो। राजनीतिक नैतिकता, पार्टी अनुशासन, विधि पद्धति, गठबन्धनको निर्णय र निर्देशन सबै कुरा पन्छाएर देउबा प्रचण्डले व्यवहारवादी बाटो रोजे, शेखर कोइरालालाई फकाएर फेरि फिर्ता ल्याउने। केन्द्रमा यस्तो अनैतिक तथा धूर्त राजनीति यसअघि नै प्रयोग भइसकेको थियो। स्वयं प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भएर काङ्ग्रेससँगको सहकार्य गठबन्धनमा फर्किएको थिए। देउबा प्रचण्डले एमालेको समर्थनमा मुख्यमन्त्री भएका केदार कार्कीलाई पुनः गठबन्धनमा फर्काउने र रणनीति अख्तियार गरेका छन्। तर उनको यो प्रयास सफल नहुने सम्भावना बढ्दो छ। प्रचण्ड देउबा शेखरबीच चिरकटे सम्झौता। शेखर कोइरालाको विद्रोह र साहसको चर्चा चुलिन नपाउँदै देउबाको रोहबरमा एउटा चिरकटो सम्झौता भयो। 27 गते बिहान शेखर कोइराला समेतले एउटा चिरकटो कागजमा सही गरे। संचार माध्यमले त्यसलाई चिरकटे सम्झौताको संज्ञा दिएका छन्। प्रचण्ड देउबा र कोइरालाको हस्ताक्षर भएको चिरकटोमा भनिएको छ, हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ। यसबारे शेखर कोइरालाले कुनै प्रतिक्रिया दिएका छैनन्। तर प्रधानमन्त्री प्रचण्डले भने शेखर कोइरालासँग सबै कुरा मिलेको, मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनको समर्थन हुने विश्वासको मत दिने र उनी गठबन्धनकै मुख्यमन्त्री रहने सार्वजनिक अभिव्यक्ति दिएका छन्। प्रचण्डको यस्तो अभिव्यक्तिलाई धेरैले निर्लज्ज भनेका छन्। कुनै एउटा दलको समर्थनमा मुख्यमन्त्री बनेको व्यक्तिलाई शपथ नलिँदै र सरकार गठन नगर्दै विपक्षी भूमिका गरेको दलले समर्थन गर्नु संसदीय प्रणालीको मूल्य मान्यता र मर्यादा विपरीत हो। कता गयो अनुशासन, उल्टै अनुमोदन। नेपाली काङ्ग्रेसले मुख्यमन्त्री केदार कार्की लगायत 8 विद्रोही प्रदेशसभा सदस्यलाई पार्टी अनुशासनको कारवाही गर्नु त कता हो कता, उल्टै उनीहरूको विद्रोहलाई अनुमोदन गरिदिएको छ। प्रदेशसभा सदस्य दलका नेता उद्धव थापाले पदबाट राजीनामा गरेका छन्। केदार कार्कीलाई नै संसदीय दलको नेता बनाउने प्रयास भएको बताइन्छ। केदार कार्की कसका मुख्यमन्त्री? प्रचण्ड देउबा र शेखर कोइराला बीचको नयाँ सहमतिले मुख्यमन्त्री केदार कार्कीका लागि समेत नयाँ राजनीतिक त नैतिक संकट सिर्जना गरेको छ। कानून त उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। एमालेका 39 र विद्रोही काङ्ग्रेसका 8 सांसदको हस्ताक्षर सनाखतपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए। राजनीतिक नैतिकताको दृष्टिले उनी एमाले गठबन्धनका मुख्यमन्त्री हुन्। तर प्रचण्ड र देउबाले कार्कीलाई खुलेरै आफ्नो मुख्यमन्त्री दावी गरेका छन्। कार्कीको यो नैतिकता संकटमा कसरी सामना गर्दछन् हेर्न बाँकी छ। सुरुमै एमालेबाट मन्त्री बनाएर उनले आफू काङ्ग्रेस माओवादी गठबन्धनको मुख्यमन्त्री नरहेको जनाउ दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँमा भएको कार्कीको भेटलाई पनि अर्थपूर्ण रूपमा मानिएको छ। एमालेलाई आश। सत्तारूढ गठबन्धन दलको अन्तर्विरोधमा एमाले खेलेर आफूलाई बाठो सिद्ध गर्न त खोजेको छ, तर अन्तत यसको फाइदा कति पुग्छ भन्ने अन्यल छ। गत वर्ष पुस 10 गते प्रचण्डलाई गठबन्धनबाट खोसेर एमाले ठुलै जित हात पारेको ठानेको थियो। तर एमालेको त्यो खुसी महिना दिनभन्दा बढी टिकेन। एमाले त्यो दिन समर्थन नगरेको भए प्रचण्ड संसदको यो कार्यकालभरि प्रधानमन्त्री हुने सम्भावना थिएन। त्यसपछि संविधानको धारा 76 आकर्षित हुन्थ्यो। कोशी प्रदेशमा पनि एमालेका लागि ठिक त्यस्तै अवस्था आइलाग्न सक्नेछ। मुख्यमन्त्री कार्की गठबन्धनमा फर्किए भने एमाले समस्यामा पर्नेछ। विश्वासको मत पाउन्जेलसम्म मुख्यमन्त्री कार्कीको अवस्था स्पष्ट हुनेछ। उनले आफूलाई कसरी पेश गर्नेछन् त्यो सत्ता गठबन्धनको भविष्यको लागि तय गर्नेछ। शेखरले साथ गुमाएकी बढाए। कोशी प्रदेशको राजनीतिक दाउपेचले काङ्ग्रेस संस्थापन इतर नेता शेखर कोइरालाको राजनीतिक साख बढेकै खट्यो। यो विश्लेषणको अर्को महत्वपूर्ण पाटो हो। प्रदेशसभाका 8 सदस्यलाई विद्रोहका लागि 8 भरोसा दिएर कोइरालाले देउबाप्रतिको असन्तुष्टि र आक्रोशको उत्कर्ष अभिव्यक्ति गरेका छन्। तर त्यससँग जोडिएर आउने नैतिक प्रश्नको सामना उनले कसरी गर्छन् त्यो अनुत्तरित छ। पार्टी निर्णय नमानेको र पार्टी निर्णय विपरीत एमालेसँग गठबन्धन गरेको विषयलाई उनले कसरी परिभाषित गर्छन्? के उनी पार्टीभन्दा माथि छन्? बरु अरू कसैले त्यस्तो काम गरे उनको दृष्टिकोण के हुनेछ? यो प्रश्नको सामना कोइरालाले गर्नै पर्नेछ। अर्को पाटो, प्रचण्ड र देउबासँग चिरकटे सम्झौता उनले किन गरे? यो कस्तो विद्रोह थियो कि दुई दिन पनि नटिक्ने? उता मुख्यमन्त्री केदार कार्कीले भने कोइरालाले गरेको चिरकटो सम्झौता मान्न बाध्य नभएको स्पष्ट जनाउ दिएका छन्। यो अवस्था शेखर कोइरालाले चितकटे सम्झौताको कसरी बचाउ गर्छन्? कोइरालाको यस्तो कदम विद्रोह हो कि राजनीतिक बेइमानी? प्रश्न उठेका छन्। जे होस्, कोशीको पछिल्लो सत्ता राजनीतिक प्रकरणले प्रधानमन्त्री प्रचण्ड, काङ्ग्रेस सभापति देउबा, राष्ट्रपति रामचन्द्र पौडेल, काङ्ग्रेस नेता शेखर कोइरालाको धोती भने एकैपटक खुस्काइदिएको छ।